रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आउँदो कार्तिक 7 गतेदेखि विज्ञापन रहित प्रसारण सेवा क्लीन फिड लागू हुने प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। बलात्कारको घटनामा मेलमिलाप गराउन भूमिका खेल्नेलाई कार्यवाही गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन। अपराधीलाई सरकारले कार्यवाहीको दायरामा ल्याइछाड्ने गृहमन्त्री थापाको प्रतिबद्धता। आज 30 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। कोरोना परीक्षण शुल्क बढ़ी लिएका काठमाडौँ उपत्यका विभिन्न प्रयोगशालालाई तोकिएको मूल्य समायोजन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन। र अर्मेनियाको सेना आफ्नो भूमिबाट पछि नहटेसम्म आफूहरू लड्न तयार रहेको अजरबैजानका राष्ट्रपतिको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 75 महासभाका क्रममा भएको जैविक विविधता शिखर सम्मेलनमा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जैविक विविधताको संरक्षण समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको महत्वपूर्ण आयामका रूपमा रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले जैविक विविधताको क्षेत्रमा नेपालले राम्रो प्रगति हासिल गरेको समेत स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रकृतिसँग सामञ्जस्यतामा जिउनु नेपाली संस्कृतिको अभिन्न भाग रहेको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक 7 गतेदेखि कानून बमोजिम विज्ञापन रहित प्रसारण सेवा क्लीन फिड लागू हुने बताउनु भएको छ। नवगठित मीडिया अलायन्स नेपालका प्रतिनिधिसँग हिजो प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हक सम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ़न पनि आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले 100% सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग सुरक्षा र संरक्षण हुने पनि प्रधानमन्त्री ओलीले बताउनु भएको थियो। आज 30 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले 30 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु सुस्वास्थ्य सुख शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ। नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता मातृदेवो भव पितृदेवो भव को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात गर्दै बदलिदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको जनाउँदै राष्ट्रपतिले आफ्ना स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान पनि गर्नुभएको छ। परिवारको लालन पालन सहित जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान सिप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्र उत्थानमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रपतिले उहाँहरूले जीवनभर संगाल्नु भएको अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। सन् 1991 हरेक वर्ष अक्टोबर 1 तारीकलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइने गरिन्छ। राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा महामारी के ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउला भन्ने नारा तय गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारको घटनामा मेलमिलाप गराउन भूमिका खेल्नेलाई कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले बलात्कार जस्तो जघन्य अपराधमा पनि मेलमिलाप गराएर घटना ढाकछोप गर्न भूमिका खेल्नेलाई कड़ा कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना न्यूनीकरणका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई क्षेत्रलाई कानूनको कडघारामा ल्याउन सरकारले कड़ा कदम चालेको पनि बताउनुभयो। गृहमन्त्री थापाले सामाजिक मनोवृत्ति, राजनैतिक अवस्था, नेतृत्वको कमजोरी, सामाजिक तथा सांस्कृतिक चेतनाको कमी र कानूनको पालना नहुँदा बलात्कारको घटना बढ़िरहेको भन्दै यस्ता घटनाको न्यूनीकरणमा सबैको सार्थक पहल हुनुपर्नेमा समेत जोड़ दिनुभयो। प्रतिनिधि सभाका सांसदहरूले बालिका बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई मृत्युदण्डको सजाय माग गर्नुभएको छ। संसदको महिला तथा सामाजिक समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले बझाङको मास्टा गाउँपालिकाकी 12 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि हुँदा पनि दोषीलाई कार्यवाही हुन नसकेको भन्दै बलात्कारको घटनामा संलग्नलाई मृत्युदण्डको सजाय हुने गरी कानून बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई? काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनवाई शुक्रबारसम्मलाई हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुवै पक्षबाट हिजो पहिलो चरणमा बहस भए पनि हिजै कानून व्यवसायीहरूले बहस गर्ने क्रम नसकिएकाले शुक्रबारसम्मलाई हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। हिजो देशभर 1559 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 12,205 जनामा गरिएको पीसीआर परीक्षणमा 977 पुरूष र 582 महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो। हिजो काठमाडौँमा 697, ललितपुरमा 112 र भक्तपुरमा 93 जना सहित काठमाडौँ उपत्यकामा 902 जना संक्रमित थपिएका छन्। हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या 77,817 पुगेको पनि प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यस्तै हिजो थप 7 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 498 पुगेको छ। हिजो काठमाडौँमा 3 जना, सुनसरी, मोरङ, सप्तरी र रूपन्देही जिल्लाका 1-1 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हिजो 73 जिल्लामा 20,891 जना सक्रिय संक्रमित रहेका छन्। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण शुल्क बढ़ी लिएका विभिन्न 8 प्रयोगशालालाई 24 घण्टाभित्र तोकिएको शुल्क समायोजन गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गुणस्तर मापन तथा नियामन महाशाखाको प्रतिवेदन अनुसार ह्याम्स अस्पताल, डिकोर ल्याब, इन्टिफेयर ल्याब, सूर्य हेल्थ केयर, स्टार बीएनबी, नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमण परीक्षणका लागि तोकिएको भन्दा बढ़ी शुल्क लिएको पाइएकाले 24 घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरेमा परीक्षण स्वीकृति खारेजीका लागि निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो। जुम्लामा पुनः कोरोना संक्रमण फैलिएको छ। गएको आइतबारदेखि कोरोना मुक्त भइसकेको जुम्लामा पुनः संक्रमण देखिएको हो। हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका 11 जना स्वास्थ्यकर्मी सहित 24 जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। चितवनमा 2 महिनामा 139 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। साउन 1 गतेदेखि हालसम्म 139 जनामा स्क्रब टाइफस र 31 जनामा डेंगू संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। सर्लाही जिल्लाका उखु किसानले पाउनुपर्ने सरकारी अनुदान बापतको रकम जिल्लामा पठाइएको छ। सर्लाहीका उखु किसानका लागि 21,34,95,000 रूपियाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। उखु किसानका लागि सरकारले पठाउनु पर्ने 21,34,95,000 रूपियाँ निकासा भएको छ। अझै 2.5% बजेट कम निकासा हुन बाँकी छ। कोष तथा लेखा नियन्त्रणका प्रमुख जगत प्रसाद थपलियाले बताउनुभयो। गत आर्थिक वर्षमा किसानहरूले पाउनुपर्ने रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष पठाएको हो। अब के अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी युरोपेली मुलुक अजरबैजानका राष्ट्रपति इल्हान अलिएभले अर्मेनियाको सेनाले आफ्नो भूमिबाट पछि नहटेसम्म आफूहरू लड्न तयार रहेको बताउनु भएको छ। दुई मुलुक बीच विवाद रहेको नागोर्नो काराबाख क्षेत्रमा जारी युद्धमा हालसम्म 100 जनाको मृत्यु भइसकेको छ। औपचारिक रूपमा अजरबैजानमा परे पनि नागोर्ना काराबाखका बासिन्दाहरू जातीय रूपमा अर्मेनियन रहेका छन्। दुई देश बीच 1988 1994 दशौं हजारको ज्यान जाने गरी युद्ध भएको थियो। भारतमा वर्षौंदेखि विवादको विषय बनेको अयोध्या स्थित विवादित बाबरी मस्जिद भत्काएको विषयलाई लिएर परेको मुद्दामा आरोपित सत्तारूढ़ भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारती सहितका सबै 32 जनालाई त्यहाँको विशेष अदालतले निर्दोष भएको ठहर गरेको छ। कोरोना भाइरसका कारण विश्वभर 3,41,46,000 बढ़ी संक्रमित भएका छन्। 2,54,20,000 बढ़ी संक्रमण निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 10,18,000 बढ़ीले ज्यान गुमाएका छन्। भारतमा गत 24 घण्टामा 86,748 जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ 1,180 जनाको मृत्यु भएको छ। अब मौसम, आज प्रदेश 1-2 बागमती गण्डकी प्रदेश 5 सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आउँदो कार्तिक 7 गतेदेखि विज्ञापन रहित प्रसारण सेवा क्लीन फिड लागू हुने प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। बलात्कारको घटनामा मेलमिलाप गराउन भूमिका खेल्नेलाई कार्यवाही गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन। अपराधीलाई सरकारले कार्यवाहीको दायरामा ल्याइछाड्ने गृहमन्त्री थापाको प्रतिबद्धता। आज 30 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। कोरोना परीक्षण शुल्क बढ़ी लिएका काठमाडौँ उपत्यका विभिन्न अस्पताल र प्रयोगशालालाई तोकिएको मूल्य समायोजन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन। र अर्मेनियाको सेना आफ्नो भूमिबाट पछि नहटेसम्म आफूहरू लड्न तयार रहेको अजरबैजानका राष्ट्रपतिको भनाई। यसका साथै 9 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।